بالله من الشیطان الرجیم. بسم الله الرحمن الرحیم. عزیزان من، آج دسمبر 1977 کی 16 تاریخ ہے اور درس قرآن کریم کا آغاز سورہ الفرقان سے ہو رہا ہے. 25 سورت ابتدا سے سورت کی پہلی آیت ہے، تبارک الذی نزل الفرقان علی عبده لیکون للعالمین نذیر. عام ترجمے کی روح سے کہا جاتا ہے کہ بابرکت ہے وہ ذات کے جس نے اپنے بندے پر فرقان نازل کیا، قرآن نازل کیا، تاکہ یہ انسان کے لیے، تمام لوگوں کے لیے ڈرانے کا موجب ہو جائے. ترجمہ یہی آپ کو نظر آئے گا. تبارک الذی، برکت کا لفظ تو ہمارے ہاں صبح سے شام تک ہر زبان پر ہوتا ہے، دعا بھی دیتے ہیں ہم. تبارک وہی ہے خود بابرکت اور برکات عطا کرنے والا، برکت عطا کرنے والا. یہ برکت ہوتی کیا ہے؟ سوچیے تو صحیح، ذہن میں کوئی چیز متعین ذہن میں آپ کے آتی ہے؟ روٹینا تو بچپن کی سن گیا ہے نا، تو بسم اللہ پڑھ کے روٹینا شروع کی ہے تو پھر برکت نہیں رہیں گی. سوچیے میں عرض کر رہا ہوں کہ برکت کہتے کسے ہیں، اور سوچیے، ہے نا ایک ذہنی موہوم سی تصوراتی چیز. اور اس صرف اس ایک لفظ پر ہی نہیں، کبھی سوچیے گا صبح سے شام تک کتنے لفظ ہم بولتے ہیں کہ جن کا کوئی متعین مفہوم ہمارے ذہن میں نہیں ہوتا. بولتے رہتے ہیں، ساری عمر بولتے رہتے ہیں، ساری قوم بولتی رہتی ہے، ساری دنیا بولتی رہتی ہے، لیکن کھڑے ہو کے سوچیے تو صحیح کہ وہ ہم کہتے کیا ہیں. برکت عطا کرے، برکت ہوتی کیا ہے؟ اور یہ چیز ہے جس پہ قرآن زور دیتا ہے، تتفق کرو، دو لفظ بھی زبان سے بولو، کھڑے ہو کے سوچو کہ اس کا متعین مفہوم کیا ہے، ہم کیا کہہ رہے ہیں. اعلیٰ تعلیم جو ہے، اعلیٰ اقدار جو ہے، ان کو چھوڑیے، روزمرہ کی زبان میں جو الفاظ آپ بولتے ہیں ان کے متعلق تو آپ کو معلوم ہو کہ میں کہتا کیا ہوں. لیکن وہ تو بڑی مشکل یہ ہے کہ انسان ٹھیک ہے، سوچنے والا بھی جانور ہے، لیکن ہرڈ انسٹنکٹ جس کو کہتے ہیں نا، بھیڑ چال جس کو کہتے ہیں، بہت زیادہ اس میں یہی ہے، کیونکہ اس کی زندگی کا نمایاں حصہ تو حیوانی زندگی میں گزرتا ہے. اسے ہرڈ انسٹنکٹ کہتے ہیں. سارے بولتے ہیں، ہم بھی بولتے ہیں، بولتے چلے آ رہے ہیں، ہم بھی بولے. قرآن اسی چیز کو ہٹانے کے لیے ہے، ہرڈ انسٹنکٹ سے اس کو ہٹانے پر ریزن کے اوپر لانے کے لیے آیا تھا قرآن. داد قرآن کہتا ہے، یعنی خدا کہتا ہے کہ ہم نے اس قرآن کو نازل کیا، لعلکم تعقلون، تاکہ تم عقل سے کام لینا سیکھو. قرآن نازل کیا تاکہ عقل سے کام لینا سیکھو. یہ غرض و آیت ہے قرآن کی. یہ لعلکم ایک لفظ ہے، عام عربی جاننے والے بھی جانتے ہیں کہ لعلکم وہاں آتا ہے جہاں غائب کسی چیز کی بتائی جائے، تاکہ یہ چیز، لعلکم تعقلون، تاکہ تم عقل سے کام لینا سیکھو. عقل سے کام لینا میں ابھی عرض کروں گا، یہ تو یہی ہے نا کہ چڑھو آگے کڑھو پر آپ سوچو. تو سوچنے کے دو الگ طریقے ہیں، وہ میں ابھی عرض کروں گا. لیکن بہرحال وہ کہتا یہ ہے، تتفکر، ایک ہی بات جو قرآن نے کہی پھر سیر سبزی کی زبان مبارک سے، تو سوچا کرو. تو سوچنے کی پہلی ابتدا تو ہونی چاہیے کہ صبح صبح سے شام تک جو ہم الفاظ بولتے ہیں زبان سے، ان کا مفہوم کیا ہے. یہ جو ہم بولتے چلے جاتے ہیں نا اس طرح سے، یہ ہرڈ انسٹنکٹ ہوتی ہے. عربی زبان میں اس کو تقلید کہتے ہیں. بلاغا وہ پتا ہوتا ہے جو جانور کے یا مویشی کے گلے میں ڈالا جاتا ہے اور اس کے کھینچ کے لیے چلے جاتے ہیں. جبلی طور پر انسٹنکٹلی حیوانات میں یہ چیز ہوتی ہے جسے ہم بھیڑ چال کہتے ہیں. اگلی بھیڑ جس طرح چلی جا رہی ہے، دوسری بھیڑ چلی جا رہی ہے، جب سے پہلی بھیڑ ہوئی اور جب جو آخری بھیڑ ہمارے یہاں ہے، ایک ہی ریولیوشن کی چلی ہے. اسے ہرڈ انسٹنکٹ کہتے ہیں، اسے تقلید کہتے ہیں. یہ تقلید جو ہے، یہ کوئی آپ کے ہاں کا کسی مسئلہ نہیں ہے، یہ کوئی فروعی مسئلہ نہیں ہے کہ یہ مقلدین ہیں یا غیر مقلدین ہیں. سوال ہی یہ ہے کہ ہرڈ انسٹنکٹ کے اوپر چلنا ہے یا ریزن کے اوپر آپ نے چلنا ہے. اور ہرڈ انسٹنکٹ کی بات جو ہے، بھیڑ چال جس کا عام ترجمہ ہمارے ہاں کیا جاتا ہے، پہلی چیز یہاں سے شروع کرو کہ جو دن بھر میں آپ الفاظ بولتے ہیں، کھڑے ہو کے سوچو اس کے معنی کیا ہیں. برکت بات یہاں سے آئی، ایک چیز جو اپنے مقام پہ محکم ہو، جم کے کھڑی ہو، अब जम के खड़े होने में पत्थर जम के खड़ा होता है एक मकाम पे, पहाड़ जम के खड़ा होता है एक मकाम पे, ठीक है। उसमें नमू या नस्लो नुमा ये नहीं होती, जानब होता है वो। लेकिन एक शायद अपने मुकाम पे मोहकम मुस्तहकम भी हो और उसमें नस्मो नुमा भी हो रही हो, अरबी जुबान में इसे बरकत कहते हैं। जैसे दरख्त अपने मुकाम पे भी जम के खड़ा है और नस्मो नुमा भी हो रही है। सोच रहे हैं आप एक लफ्ज में क्या कुछ कह जाते थे, ये लोग पता नहीं क्या कर गए ये जुबान बनाने में ये लोग। देखे बरकत ये है कि अपने मकाम के ऊपर मुहतम और मुस्ताकम भी खड़ा हो। इन्नल्लज़ीना क़ालू रब्बुना अल्लाह सुम्मा इस्तक़ामू, जिन्होंने कहा कि हमारा रब अल्लाह है और फिर जम कर खड़े हो गए अपने इस दावे पर, उन पर फरिश्ते उतरते हैं कुरान कहते हैं। लेकिन महज जम के खड़े होना मैंने कहा ना, वो तो पत्थर और पहाड़ भी अपने मकाम पे जम के खड़ा होता है। जम के एक मकाम पर जम के खड़े रहना और नशोनुमा होते चले जाना, उसका बढ़ना फूलना फलना साथ उसके, इसे बरकत कहते हैं। अल्लाह बरकत अता फरमाए के माने ये है कि तुम अपने मुहकम असूलों के जम के भी खड़े रहो और जिंदगी की इर्तकाई मनाजिल भी तय करते चले जाओ। अब सोचिएगा कि हमने से कुछ बरकत हासिल होती है। और तबारे के माने हुआ कि वो जात जो खुद ये इस किस्म की मालिक है और वो ये चीजें अदा करती है दूसरों को, ये बरकत का जो असूल जो कुलिया जो तरीका अदा किया अल्लाह ताला ने इंसानों के लिए, किस तरीके से नज़ल अल फुरकान, फुरकान नाजम किया गया ताकि बरकत अता करें, जिसे सबात तगैर का इंतजाज कहते हैं। परमानेंट सम चेंज चाहिए, अपने मकाम पे मोहतम भी खड़ा है और इसके साथ साथ नक्शोनुमा डेवलपमेंट भी होती चली जा रही है। इस मकसद के लिए ये नाजिल की, क्या नाजिल की है? फुरकान। इसमें सुबह नहीं कि कुरान करीम की खसूसियात बयान करने के लिए बहुत से अल्फाज कुरान में आए हैं, लेकिन मैं ये कहता हूँ कि अगर सिर्फ ये एक ही लफ्ज आता तो काफी हो जाता, इतना जामिया लफ्ज इंसानी जिंदगी के बुनियादी मसायल हल करने के लिए एक लफ्ज। फुरकान वो तो फिर एक खास है ना, फर्क हमारे यहाँ भी तो फर्क कहते हैं ना, तो फर्क तो कहते हैं ना एक चीज में दूसरी चीज में फर्क करना। फारसी जुबान में ये लफ्ज फर्क के मानों में इस्तेमाल होता है, ये फर्क सादा कदम हर की जा के नी निगरण सर से पांव का, ये भी जरा सा हटा हुआ है। अरबों के यहाँ फर्क कहते थे बालों की मांग को, और मांग की खसूसियत ये है कि अगर एक बाल भी इधर से उधर हो जाए, अलग ना हो दूसरे से, तो मांग टेढ़ी हो जाती। इस तरह दो चीजों में इम्तियाज तफरीक डिस्टिंक्शन के बाल बराबर फर्क ना रहे उनमें, ऐसे नुमाया तौर पे दो चीजें अलग अलग हों कि उनमें बाल बराबर फर्क ना रहे, तो उसे कहा जाता था उनके यहाँ फर्क। मांग सीधी होनी चाहिए, आपको पता है ये मांग सीधी करने का तरीका क्या है, बात में बहुत निकल आती है। पुराने करीम पे अमाल और पुरानी एक चीज होती है ना, अमाल तो काम का नाम था कुरान के मुताबिक अमाल, लेकिन अमाल और पुरानी के माने होते हैं कुरान की आयतों के तवीज लिखी, गुर्द वजायत बताऊ किताबें लिखी हुई है। मौलाना अशरफ अली थानी मजहूम की भी किताब है, लिखा हुआ है कि एक दीदी आई शिकायत करने के लिए हजरत साहब के पास कि मेरी मांग सीधी नहीं निकली थी, तो आपने फरमाया कि यह देना सिरात मुस्तकीम सात दफा पढ़ के कंधे पे चूट मारो, मांग सीधी निकला है। तो हमें इस्तेमाल ही नहीं पता है ना आयतों में, साधे मुदिया ने गाल ही एम करके कर दी, पहले खबे पास की थी मांग, ये फिर कामना बने तो उन्होंने जटा झाड़ी मांग दिया, दीदी कह देने पाया जी तो न रहे बांस न रहे बाकी तुम माओ ही निकल गई। इनकी सारी जिंदगी में ये फर्क और मांग नहीं रहता, फिर जुबान में मांग तफरीक ही नहीं रहती। फर्क कहते थे अरबी जुबान में ऐसी नुमाया तफरीक जिसमें बाल बराबर फर्क ना हो, और अल फुरकान, फुरकान वो जो इस किस्म की तफरीक पैदा कर दे, और अल फुरकान के सिर्फ वही एक शाह ऐसी है कि जो इस किस्म की तफरीक पैदा कर सकती है। अल फलाम क्यों आता है जुबान में, किस चीज में तफरीक, انسانیت کا بنیادی مسئلہ یہ ہے کہ حق و باطل میں تفریق، ٹروتھ اینڈ فالس میں تفریق، خیر اور شر میں تفریق، گڈ اور ایول میں تفریق، یہ ایتھکس یا اخلاقیات کا بنیادی مسئلہ ہے کہ خیر کیا ہے، گڈ کیا ہے، شر کیا ہے، ایول کسے کہتے ہیں، فالس کیا ہے. تو آپ کہیں گے کہ یہ کون سا ایسا مسئلہ ہے جو بھی آپ کہیں گے کھڑے ہو کے سوچا نہیں کبھی. ان سوچنے والوں سے پوچھیں، جب سے سوچنے والوں کی تاریخ سامنے آتی ہے، وہ یونان کے فلاسفر ابو الحسن کہلاتے، اس زمانے سے یہ بات شروع ہوئی ان کے یہاں، خیر اور شر، حق و باطل کی تفریق، کسے خیر کہتے ہیں کسے شر کہتے ہیں، حق کیا ہے باطل کیا ہے، اس زمانے سے شروع ہوئی، آج تک چلی آ رہی ہے، آج تک فیصلہ نفع و ضرر کرنا تھا. اور آپ حیران ہوں گے کہ آج تک اس تک فیصلہ نہیں ہو سکتا. یہ بات تو کوئی ایسی ہے ہی نہیں جس میں کیا نہ ہو کہ بعض حالات کے اندر بعض چیزیں اچھی ہوتی ہیں، دوسرے حالات میں وہ اچھی نہیں رہتی، اس کے برعکس اچھی ہو جاتی. ایک وقت یہ چیز تو آپ حق کہتے ہیں، دوسری چیز میں وہی باطل ہو جاتا ہے. ایک خیر اچھا کہیے، شر کو برا کہیے، تو حالات کے بدلنے کے ساتھ یہ چیزیں بدلتی چلی جاتی. مثلا یہ چیز عام طور پہ کہی جائے گی نا کہ سچ بولنا اچھا ہے، جھوٹ بولنا برا ہے، تو پہلی چیز تو اگر یہ پوچھی جائے کہ صاحب یہ جھوٹ بولنا برا کیوں ہے، وہیں کھڑے ہو جاتے ہیں کہ صاحب میری کو بات پوچھنے کی برا کیوں ہے، صاحب بتا دیجیے، نہیں پوچھنے کی مجھے نہیں پتا. زیادہ سے زیادہ یہی کہیں گے نا کہ صاحب جو سوسائٹی اس کو بڑا مظلوم سمجھتی ہے، برا سمجھتی ہے، اس لیے یہ بری چیز ہے. تو اگر کل کو سوسائٹی اس کو اچھا سمجھنے لگ جائے تو پھر یہ اچھی ہو جائے گی نا. تاریخ میں کتنی سوسائٹیاں ایسی گزری ہیں جن کے یہاں سچ بولنا بہت بڑی اچھائی کی بات سمجھا جاتا ہے، جھوٹ بولنا نہیں جی سچ بولنا نہیں مان سکتی، جھوٹ بولنا بڑی اچھائی کی بات سمجھا جاتا تھا، بڑا جوہر سمجھا جاتا تھا. دھوکہ دینا، فریب دینا، ہمارے یہاں کبھی ابھی یہاں تھک تھی جماعت تھی، وہ پوری مذہب تھا ان کا، وہ پجاری تھے درگا یا کالی دیوی کے، ان کے یہاں بنیادی چیز تھی لڑکے، نوجوان لڑکے کی شادی نہیں ہوتی تھی جب تک کسی کو وہ دھوکہ دے کے مارنا ہے. کئی قبائل ایسے ہیں ہمارے یہاں تو یہ عام طور پہ ماں باپ کی بڑی عزت تکریم کی جاتی ہے، کئی قبائل ایسے گزرے ہیں جو ماں باپ کو کچا کھا جانا جو تھا اس کو بہت بڑی بیٹی سمجھتے. دھوکہ دے دینا رومن کے یہاں، رومن کو دھوکہ دینا جو تھا وہ بری بات تھی، غیر رومن کو دھوکہ دینا بڑی بیٹی سمجھی جاتی تھی. یہودیوں کے یہاں بھی غیر یہودی جو ہے ان سے سود لینا بالکل شیر نادر کی طرح حرام ہے، یہودی یہودیوں سے نہیں سود لیتے. ہندوؤں کے یہاں دھرم شاستر کے اندر عصمت بڑی چیز ہے، لیکن غیر براہمن لڑکی جو تھی اس براہمن اگر دستبرداری کرتا ہے اس کے اوپر تو اس میں کوئی چیز موجود نہیں سمجھی جاتی. کیا چیزیں آپ نے اس سے ان مثالوں سے کیا سمجھا؟ یہ کہ یہ چیزیں جو ہیں، سچ بولنا، عصمت کی حفاظت کرنا، دوا نہ دینا، قریب قریب نہ دینا، ہم نے دیکھا یہ ہے کہ یہ بعض سوسائٹیوں کے اندر بالکل اس کو درد تھا، حالات کے تازہ یہ چیزیں بدلتی چلی جاتی تھی. تو جو چیزیں اس طرح سے بدلنے والی ہوں ان کو یا تو ریلیٹو کہتے ہیں، اضافی ہوتی ہیں یا مشروط ہوتی ہیں. ان حالات کے تازہ تو یہ اچھی بات ہے، اگر یہ حالات بدل جائے تو پھر یہ اچھی بات اچھی نہیں رہتی، بری ہو جاتی. ان حالات میں یہ چیز بری ہے، اگر وہ حالات بدل جائے یا یہ شرائط بدل جائے تو وہ بری چیز اچھی ہو جاتی. تو یہ ریلیٹو چیز ہوئی، لیکن حق کی ٹرسٹ تو وہ ہے کہ جو اضافی نہ ہو، ایبسولیوٹ ہو، مطلق ہو، ہر حالت میں وہ حق ہو، باطل ہر حالت میں باطل ہو، ہر دور میں باطل ہو، ہر قوم میں باطل ہو، ہر تمدن میں باطل ہو. ایبسولیوٹ اور ریلیٹو یہ دو ٹرمز آئے ہیں ہمارے، مطلق اور اضافی. یہ جتنی باتیں آج تک آئی ہیں جس چیز کو بھی ان فلسفہ، یہ فلسفہ ہے اخلاق کا، ایتھکس فلسفے کی ایک چیز، تو اس میں یہی چیزیں آئی ہیں کہ مطلق یا ایبسولیوٹ ٹروتھ کیا ہے، ایبسولیوٹ یا مطلق خیر کیا ہے، جو کسی حالت میں نہ بدلے، کسی شرط سے مشروط نہ ہو، रिलेटिव ना हो, एब्सोल्यूट, यानी मोहतम हो अपने मकाम के। हक के मुतलक, और मैं कहता हूँ कि अरबी जुबान में तो हक के साथ मुतलक के लफ्ज को कहने की जरूरत ही नहीं, वो तो हक कहते ही उसे थे जो हर मकाम पे, हर शर्त पे, हर हालत में हक हो, अटल हो। हक का लफ्ज ही वहां बोलते थे जो एब्सोल्यूट हो। उनके यहाँ रिलेटिव हक, इजाफी हक, इसका तस्वीर ही नहीं। क्या बात, वो तो जब हमें इससे इजाफी से या रिलेटिव से अलग करना पड़ा तो हम हक के मुतलक अपने यहाँ बोलते हैं। ये गलत है जुबान के एतबार से। हक है जी कुछ, ये जो चीज है वो चीज बार शरायत के ताबिया सर है, जरा हालात बदल जाए वही खैर हो जाता है। मामला शायद आपके जेन में आ जाए कि जो इतनी सब्जी है ना गुफ्तगू को छेड़ दी, इसके बगैर बात नहीं समझ में आएगी। आइए नीचे की सतह गुफ्तगु करें हम। झूठ बोलना बुरी बात है, ठीक है, हर एक हमने से कहे। कुरान की रूह से किस्त जो है ये बातल है, सर है। क्या ये मुतलक बातल है, मुतलक सर है, एब्सोल्यूट है? आपको मालूम है कि आपके अच्छा चीज यहाँ जारी है। पुराने जमाने में आपकी नबूवत के दौर के अंदर तक ये चीजें थी तो झूठ है तो बुरी बात, लेकिन जिंदगी की बात जरूरतें ऐसी हैं जिनमें झूठ बोलने की इजाजत ही नहीं बल्कि झूठ बोलना वाजिब हो जाता है। पुरानी तस्वीरों को चले जाइए, आपके दौर में मौलाना मौदूदी साहब तस्वीर करना है आपके यहाँ। उन्होंने कहा है जिंदगी की अमली बात, अमली जरूरियात ऐसी है जिनमें झूठ बोलना वाजिब हो जाता है, यानी झूठ ना बोले तो गुनाहगार हो जाता है आदमी। करके वो झूठ तो गुनाहगारी की बात होती है, वाजिब हो जाता है। तो गोया सच जो है ये हक के मुतलक ना रहा, एब्सोल्यूट ना रहा, रिलेटिव हो गया, कंडीशनल हो गया, मशरूत हो गया। जिंदगी की बात जरूरतों के ताबे झूठ बोलना वाजिब हो जाता है। अब झूठ बोलना सर्रे मुतलक या बातल मुतलक न रहा, एब्सोल्यूट न रहा, इजाफी हो गया, मशरूत हो गया, जरूरत के ताबे। पूछिए इनसे तो दुनिया में कौन सा जुर्म है जिसके लिए मुजरिम से पूछिए तो वो ये ना कह दे कि मैंने जरूरत के ताबे ये किया। सुना दोहरा दूं जो बरसों से दोहराया करता हूँ, हमारे यहाँ तो रोज का क्यों तो झूठ बोले आया, क्या लगा मैंने की लोड़ का यही झूठ बोलता, मैंने की लोड़ झूठ बोला तुमने, मुझे क्या जरूरत, जरूरत यस, जरूरत ना हो तो कोई भी झूठ नहीं बोलता, जरूरत ना हो तो कोई भी कोई जुर्म नहीं करता। अलग बात है तो एक चीज उसके नजदीक जरूरत हो, आपके नजदीक में जरूरत ना हो, लेकिन उससे पूछिए तो वो जरूरत बता देगा जरूर। और जरूरत एक तो ये फिजिकल जरूरत है ना, तो रुपया पैसा मिलता है उससे ये चीजें, जब दाद की तस्कीन तो उससे ज्यादा असद जरूरत होती। जिना को कुरान करीम ने हराम करार दिया, हराम मुतलक करार दिया, यानी कोई हालत ऐसी है नहीं कि जिसमें इसकी इजाजत हो। अब ये कुछ जो है जो उसका इंतकाब करते हैं जुबान से ना कहें, एक असद जरूरत है जिसके ताबे यह किया जाता है। जिनसी जज्बे की तस्कीन अगर उसमें ये जिसकी जिनसी मेरी बेटियों और जानी मार सकते हैं, जिनसी जज्बे का इस्तेमाल हो ही ना, ये हो ही ना, सवाल ही नहीं उधर आ सकता। ये तो इस जज्बे की शिद्दत है, इससे ज्यादा जरूरत जिसे आप कहते हैं, ये जज्बाती जरूरत है। जिंदगी की सारी जरूरतें पूरी हो रही है जितना कुछ एक के पास है, ये हवसा सार जो है मारे मारे उसके लिए फिर गई है, भागे भागे चला जा रहा है साहब। अल्लाह तुम तकाजर हत्ता जोर तुम्हें मफाद, और ज्यादा समेटने की, दूसरों से और आगे बढ़ने की, ये हवस जो है इंसान को दिए चले जा रही है ताकत के वो कलर तक पहुंच जाते हैं। ये क्या चीज है, आज के नजदीक जरूरत नहीं है। हम रोज कहते हैं कि साहब इतनी दौलत इसके पास है, इसके बाद उसको और क्या जरूरत है, झक मार रहा है, फ्रेड दे रहा है, चोरी कर रहा है, दगा कर रहा है, गलत अलॉटमेंट दे रहा है, क्यों ये कुछ कर रहा है, उससे क्यों आपके नजदीक इस क्यों का जवाब है नहीं, क्योंकि आप समझते हैं कि जिंदगी की जरूरियात पूरी हो रही, उसके अंदर एक हवस है जज्बाती, और जज्बाती जरूरत तो तभी जरूरियात से भी कहीं शदीद होती है। तो तो जरूरत के बगैर तो कोई जुर्म किसी जुर्म का भी इर्तकाब नहीं है। जरूरत की नौबत में असर कर सकते जरूरत, और अगर तस्वीर ये हो जाए, नजरिया ये हो जाए तो जरूरत के मुताबिक एक गलत चीज जो है वो सही हो जाती है, उसकी इजाजत हो जाती है। दुनिया में कोई चीज भी बातल मुतलक या शर मुतलक रहती नहीं। बड़े से बड़े कातिल से भी आप पूछिए, वो भी अपने इस जुर्म कतल के जवाब में कुछ न कुछ रहेगा, मैंने ये क्यों किया, क्यों का जवाब ही तो जरूरत होती। मैंने इंतकाम लेना था, एक जज्बाती जरूरत है। आज अगर माल लेने के लिए कुछ करता था या अपना जो अकीदा था उसकी जरूरत के माता दूसरे को कतल करता था, ये इंतकाम लेने के लिए कतल कर रहा है, जरूरत के पहले हो रहा है, ये वैसी चीज है। मुतलक हक क्या है कि जो हर हाल में हक है, एब्सोल्यूट है, रिलेटिव नहीं है, कंडीशनल नहीं है, बदल नहीं सकता किसी हालत में भी। इतनी सी चीज अजीजा ने मन जहां आकर आप उसका नाम कुछ रख लीजिए, वही की जरूरत पड़ती है कि वो ऐसे हक ये देता है जो एब्सोल्यूट मुतलक हक होती है। और यही मसला है जो पहले आ रहा था यूनान को लेके आज तक कि हक या खैर मुतलक क्या चीज। तन्हा अक्ल इंसानी जरूरत के ताबे हक या बातल खैर या शर का फैसला करती है। ये जो आप पूछते हैं किसी मुजरिम से कि क्यों तुमने किया, तो उसके लिए जो वो दलायल देता है अकल की उसे देता है ना, जिसकी अकल अपने मकान पर कायम नहीं होती, जिसे आप दीवाना कहते हैं। दीवाने की तो डेफिनेशन यह की जाती है कि उसे अपने नशे नुकसान का भी पता नहीं होता। अकल दलायल देती है, वो दलायल ही है जिनकी रूह से आपके हम तो वो जितने निजाम आजकल दुनिया में चल रहे हैं हुकूमत के, ये सेकुलरिज्म है, सुपर मदनी है ना, यानी इंसान अब बैठ कर अपनी जरूरतों के ताबिया कोई कानून बनाते हैं, कल को जरूरतें बदल जाती हैं, फिर वो उस कानून के खिलाफ दूसरा कानून बना देते हैं। आहिस्ता 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 बदलते बदलते वो जरूरतें हैं ना जिनके ताबे आज वहाँ इंग्लैंड में होमोसेक्सुअलिटी जो है वो भी कानूनन जायज करार पा गई। मैं भी तनकीद नहीं देता, मैं कह ले रहा हूँ कि कल ही एक चीज उनके यहाँ जुर्म थी, एक कानून के ताबे वो जुर्म नहीं रहा, तो गया वो जो चीज कल जुर्म करार पाई थी मौजूद थी उनके यहाँ, शर थी बातिल थी, मुतलक शर या मुतलक बादल न रही, क्योंकि दूसरे ही दिन दूसरे वक्त में उन्होंने उसे बदल दिया, उसके खिलाफ कानून बना दिया। सेकुलरिज्म कहते उसे हैं जिसमें कोई कदर हक या मुस्तकम न हो, एब्सोल्यूट न हो, मुतलक न हो, जो बदल सकती हो। और जब मुख्तलिफ कौमें अपने हैं इस नजरिए को ही राज करें कि अपनी जरूरत के ताबिया जो चीज कल वो हक समझते थे आज उसको बदल सकते हैं और उसके खिलाफ चल सकते हैं, इसका नतीजा ये हो फसाद जो सारी दुनिया में उसके पास। आप किसी कौम के मुतलक कह नहीं सकते कि आज जिस चीज को उसने बादल करार दिया है कल को भी वो बादल ही करार दे दिए थे। इंसानियत किसी की तलाश में यूनान के खिलाफियों से आज तक मारी मारी गिरती रही, तो ये मालूम कर सके कि मुतलक हक या मुतलक खैर क्या है, एब्सोल्यूट हर हालत में जोती। लेकिन आज भी इंसान की यही सूरत, मैं ये कह रहा हूँ यही बात के लोग कवानीन बदलते रहते हैं आपके यहाँ, ये दलील है इस बात की कि मुतलक हक या खैर के ऊपर इंसान नहीं पहुंच पाया। मुतलक अगर होगा तो वह बदलने की जरूरत उसमें नहीं रहेगी। मुतलक के मुतलक तो कुरान के अल्फाज में कहा यह जाएगा कि ला तब्दीला ने कलिमा दी, मुतलक बदलता नहीं तकाजों के मुताबिक, जरूरियात के मुताबिक। आज भी यही सूरत है, रोज तजर्बे होते हैं, ट्रायल एंड एरर की रूप से आगे बढ़ रहा है इंसान, अभी तक नहीं पहुंचा मुतलक के ऊपर। बाद में कहा है कि आदमी अंदर जहाने खैर और शर کم تناسب نشے خدرا از ضرر تشنہ دانت رشت و خاک رشت و خوب و کار پیس زیادہ ہموار و نا ہموار پیس. ابھی تک مطلق خیر اور حق پر نہیں پہنچ پایا انسان. یہ جو ابھی میں نے بات کہی ہے کہ جس چیز کو بھی یہ بدلتے ہیں کہ ہر وہ چیز جسے کل معیوب کہا جاتا تھا آج کسی مستحسن قرار دیا جاتا ہے, ان سے بات کیجئے تو اس کے حق میں وہ دلائل دیں گے. اور میں نے ابھی ابھی یہ کہا ہے کہ قرآن کریم سکھاتا یہ ہے کہ تم عقل سے کام کس طرح سے لو, تو اب وہ تو دلائل دیتے ہیں, وہ تو عقل کی روح سے دیتے ہیں. یہ مسئلہ بھی مشکل آ پڑا. اس کے لیے غور و فکر کرنے والے مغرب کے بھی فلاسفر, اور وہ میں سمجھتا ہوں فلاسفر سے آگے وہ جو سائیکالوجسٹ آئے ہیں نا, یہ بہت آگے بڑھ گئے ہیں. یہ جسے میں فرقان کہوں گا, یہ فرق کر رہے ہیں حقیقت میں. ان کے ہاں دو ٹرم آئی ہیں اور بڑی اونچا ٹرم ہے. ان کے ہاں ایک چیز ہے ریزن اور دوسری چیز ہے ریشنلائزنگ انٹلیکٹ. یہ لوگ ریزن بولتے ہیں ایبسولیوٹ مطلق شے کے متعلق جو بات کے لیے, اور یہ جو اضافی چیزیں لوگ بدلتی ہیں اس کو حق ثابت کرنے کے لیے, اس کو صحیح ثابت کرنے کے لیے, جیسے کہ یہ انٹلیکٹ ہے ریشنلائز کرتی ہے اپنے فیصلوں کو. وہاں بچیے گا لیکن غور سے سمجھ تو جائیے, بڑے اہم مسائل ہیں. جانے میں عقل اور عقل میں یہ فرق جو ہے ہمارے ہاں, یہ دو ٹرم اقبال کی نگاہ تو بہت دور جاتی ہے, قرآن کی نگاہ ہے. قرآن نے ان دو قسم کی جو عقلیں ہیں ان میں فرق کیا. باطل کے حق میں جتنے بھی یہ باطل پر چلنے والے لوگ دلائل دیتے تھے, قرآن ان کے دلائل کو بیان کرتا ہے, لیکن اس کے بعد یہ کہتا ہے کہ یہ ان کی اصل روزگار کا کام ہے جو یہ کر رہے ہیں, کہ جو چیز باطل ہے اس کو حق ثابت کر رہے ہیں. قرآن کریم کی ان اس بصیرت کی روح سے جو اقبال کو حاصل کیا, ادھر وہ کلچر میں بھی آپ جانتے ہیں جو مقام اس کا تھا, وہ ان چیزوں کو اچھی طرح جانتا تھا. اس نے ہمیں دو ٹرم کی, دانش نورانی اور دانش برہانی. اور میں کہتا ہوں کہ آج جو سائیکالوجسٹ نے ریشنلائزنگ انٹلیکٹ کہا ہے اسے دانش برہانی شخص نے کہا ہے, کیا بات ہے. تو ایک دانش نورانی ہے کہ جسے انہوں نے ریزن کہا ہے, اور یہی ہے وہ چیز جسے وہ کہتا ہے کہ یہی کرتی یہ ہے کہ حق کے مطلق دیتی ہے اور اس کے حق میں دلائل جو دیتی ہے وہ دانش نورانی ہوتی. قرآن اپنی کسی بات سے بغیر دلیل کے نہیں بنواتا, وہ کتاب کے ساتھ حکمت کو نازل کر سکتا. یہ جو دو اصطلاحیں آج آئی ہیں سائیکالوجسٹ کی, ان کو ان سے ہم کہیں گے کہ قرآن یہ جو دلائل دیتا ہے ایبسولیوٹ مطلق حق کے حق میں, وہ ریزن کہلا سکتی ہیں, اور یہ جو باطل کے تو حق ثابت کرنے کے لیے دلائل دیے جاتے ہیں وہ ریشنلائزنگ انٹلیکٹ کہلا سکتی ہے, دانش سے برہانی جسے قرآن سے وہ کہتا ہے. اور دوسری جگہ وہ اسی کو عقل خود بھی اور عقل جہاں بھی سے تعبیر کرتا ہے. عقل خود بھی غافل از دردود غیر, سور خود بینت نہ بینت سور غیر. ایک عقل تو یہ ہے کہ صرف اپنے مفاد کے لیے استعمال اپنے آپ کو کرتی, دوسرے کے مفاد کا اس کو کوئی خیال نہیں رہتا. دوسرے کو دھوکہ دینا, جھوٹ بولنا, فریب کرنا, اپنے لیے کوئی چیز جو ہے اس کو حاصل کرنے کے لیے, اور اس سے پوچھئے تو ہزار دلائل وہ دے دیں گے. یہ ہے عقل خود بھی غافل از بہبود غیر, سود خود دینت نہ دینت سود غیر. اور اس کے مقابلے میں یہی حق دینندہ ہے سود ہنا, یہی کی روح سے جو ایبسلیوٹ اقدار یا ویلیوز ملتی ہیں وہ تمام نو انسانی کی منفرد کو دیکھتی, رہی حق بینندہ ہے سیدھے ہما در نگاہ سیدھے دہدیدے ہما. تو یہ فرق ہے. اس لیے قرآن نے کہا ہے ویم کے سے فل ارد ما جن پر ناس, بقا اسی عمل کے لیے ہے جو پوری کی پوری نو انسانی کے لیے منصب بخش, ورنہ اپنی ذات کے لیے, اپنے خاندان کے لیے, اپنے قبیلے کے لیے, اپنی قوم کے لیے منصب کی تو ہر ایک سوچتا ہے. یہ دانش درانی یا انٹلیکٹ, ریشنلائزنگ انٹلیکٹ کہلا جائے, تمام نو انسانی کی منصب کے لیے سوچنے کی تو بات ہوگی, اسے ہم کہیں گے دانش نورانی یا عقل جہاں بھی. اس کے لیے سائیکالوجی کی اصطلاح میں, آج کی سائیکالوجی کی اصطلاح میں ریزن بولا جائے, کہا جائے گا. یہ چیز ایبسلیوٹ سے آج کے انسان کے متعلق اقبال نے یہ لکھا ہے نا کہ عشق لا قید و سرد ہی جگدش صورت مار, یہی سے معلوم ہو گیا اپنی اصل کی روح سے جو چیزیں یہ طے کرتا ہے وہ سانپ کی طرح اس سے بچنے لگ جاتی ہیں. اس لیے کہ عقل کو تاب فرمانے نظر کر نہ سکا, یہ عقل وہی کی روشنی نے عقل سے کام لینا جو تھا یہ نہ اس نے سیکھا. نتیجہ اس کا یہ ہوا کہ اپنی حکمت کے خم و پوش میں الجھا, ایسا آج تک فیصلہ نہ تھا ضرر کر نہ سکا. عزیزان من, دین وہی قرآن, اس کا سارا مسئلہ یہ ہے کہ مطلق حق کیا ہے اور مطلق باطل کیا ہے. مطلق حق کیا خیر وہ ہے جو پوری نو انسانی کے لیے منفق بخشا اور ان کے لیے خیر کا اور برکت کا موجب ہے. شر وہ ہے کہ وہ پوری نو انسانی نہیں ہو سکتا ہے کہ اپنے دائرے کے اندر, اپنی قوم کے اندر وہ خیر ہو, ذرا اس سے باہر دوسرے انسان جو ہے ان کے لیے رسار ہو جائے. اگر یہ چیز ہے تو یہ خیر مطلق یا حق مطلق نہیں ہوا, اضافی ہو گیا. الفرقان, وہ جو ایبسلیوٹ حق اور باطل میں فرق کر کے بتائے, ایسا فرق کہ جس میں بال برابر بھی ابہام نہ رہے, الجھن نہ رہے, جو خیر اور شر میں, حق اور باطل میں اس طرح سے فرق کر کے بتائے کہ اسے مانگ کے متعلق کسی دلیل کی ضرورت نہیں ہوتی, اسے دیکھنے سے ہی پتا چل جاتا ہے کہ سیدھی ہے یا ٹیڑھی ہے, کچھ بال ادھر آ گئے ہیں یا نہیں صحیح ہے. کس قدر یہ قوم ایسی تھی, یہ فلسفیانہ ایبسٹریکٹ ٹاکس میں نہیں جاتی تھی, یہ محسوسات کی طرف کے مشاہدے سے نتائج اخذ کرتی تھی. اس لیے اس زبان کو سمجھانے کے لیے ہمیشہ محسوس مثال دی جاتی ہے. ڈسٹنکشن دو چیزوں میں ایسا نمایاں کہ جس میں دیکھتے ہی پتا چل جائے کہ سیدھی ہے یا نہیں, ادھر ادھر فرق تو نہیں. اب اس کے لیے مانگ کی تجدید دینا کیا بات. قرآن ان کے ان الفاظ کو علیہ السلام کے ساتھ استعمال کر دیتا ہے اور پھر اس کے ساتھ بھی بڑھا دیتا ہے کہ یہی ہے وہ فرق کرنے والی شاید, حق بھی ایبسلیوٹ اور حق کو بتانے والے یہ جو وہی کی روح سے اقدار دی گئی ہیں یہ بھی الفرقان. ان میں جو فرق کر کے دیکھا, تو اب آپ نے یہ دیکھ لیا کہ قرآن کریم کاہے کے لیے ہے, اور پھر یہ بھی دیکھ لیا کہ یہ لا تبدیل لو کلمات اللہ پھر کیوں کہتا ہے. اگر یہ مشروط اور حالات کے تابع ہے, اگر یہ بدل جاتا ہے ضروریات کے تابع, تو یہ تو پھر بدلنے والی شاید تو مطلق رہ ہی نہیں سکتی, وہ تو ایبسلیوٹ ہوتی نہیں. ایبسلیوٹ تو ان شرائط اور تقاضوں اور ضروریات کے بالا ہوتا ہے. ہر حالت میں, ہر آن میں, ہر زمانے میں وہ حق حق رہتا ہے, خیر خیر رہتا ہے, جو نو انسانی کی کوئی نو انسانی کی منصب کے لیے ہو. اب برکت کے معنی بھی آ گئے, تبارک اللہ ہی میں اب آ گیا کہ وہاں لفظ قرآن نے اپنے خدا کی صفت تبارک ہے کیوں کہی. پہلی اس بات کی نا کہ وہ اپنے مکان پہ محکم کھڑا ہو, اور آگے الفرقان میں ہم نے دیکھا کہ حق مطلق ہو, اپنے مقام پہ اٹل ہو. دو تین अपने मकान को हटा और उसके साथ ही जितने जमाने की जरूरियात हो उनको साथ पूरा करता चला जाए। तबारक में भी ये चीज है ना कि पत्थर की तरह जामिद न हो बल्कि उसमें बच्चों इर्तका भी हो। ये मसला फिर बड़ा मुश्किल है कि एक चीज मौकम भी हो अपने मकान को और जमाने के तकाजों का भी साथ देती चली जाए। सुनिए ये अरबों के यहाँ इस हक को क्या कहते थे, इस किस्म की चीज फिर वही महसूस में चाह। ये जो हमारे यहाँ आजकल के दरवाजे हैं ये तो इनमें झूझी होती है ना लगी हुई। पुराने जमाने के दरवाजे होते थे उनमें नीचे तख्ते की होती थी ना, नीचे एक ऐसी जो लकड़ी होती थी उसमें वो बिल्ली और ऊपर इसी तरह से होता था उसमें भी वो बिल्ली होती थी, तो वो दरवाजे उस तरह से होते थे। अरबों के यहाँ ये चीज जिसके अंदर ये आके रखी जाती थी ये जो थे जी हाँ पंजाबी सुनती थी पहले अगर मैंने पता नहीं उर्दू थी ये तो अपने मकान के ऊपर मुकादम होती थी और दरवाजा जरूरत के मुताबिक खुलता भी था जरूरत के मुताबिक बंद भी होता था। वो इसे हक कहा करते थे कि अपने मुकाम पे अटल हो वहां से न ही है उसकी वजह कितनी थी, लेकिन जरूरत है अगर वो अपने मकान पे जामिद हो जाए बंद है तो बंद रहे खुला है तो खुला रहे वो दरवाजा नहीं हो सकता वो तो दीवार हो गई। वो कम इस कदर हो कि इधर जरा इधर उधर ना हिल सके और जरूरत के मुताबिक जब अंदर जाना चाहे खुल जाए बाहर आना चाहे बंद कर दे जब जी चाहे बंद हो जाए जब जी चाहे खोल दे वो अपने मकान के ऊपर वो अटल खड़ा होता यही बरकत होगी। तबारक अल्लाह नज़ल अल फुरकान अजीज़ अनुमान ये कुरान है ये किताब है ये अरबों की जुबान थी जो इन हकायक की जो तहमिल हो सकती। क्या बात सोचिए कि उस दौर में 1400 साल पूर्व तक समझाने के लिए जो इस मिसाल से बेहतर मिसाल की हो सकती है आज भी नहीं हो सकती। अपने मुकाम पे भी मुस्तहकम रहे जरूरियात का साथ भी देता चला जाए ये हक पत्थर की तरह जामिद नहीं दरख्त की तरह मुस्तहकम जमा हुआ भी हो और उसके साथ तगैयरात में उसके साथ मशीनवा भी होती चली जाए। नज़ल अल-फ़ुरक़ान कुरान करीम ने कई एक मकाम के ऊपर अल्लाह ताला ने कई एक मकाम के कुरान को फुरकान कहा है दूसरे मकाम आपने भी कहा मसलन जो इसलिए मैं जरूरी एक रेफरेंस का मकसद दे देना जरूरी समझता हूँ सूरह दुखान 44 آمین والکتاب المبین انا انزلناه فی لیلۃ مبارکۃ انا کنا منذرین ہم نے اسے نازل کیا ہے لیلۃ مبارکۃ دیکھتے ہیں وہی تبارک اللہ والی بات وہ ذات تبارک لیل کہا ہے قرآن کے نزول کے زمانے کو کہ اس میں تاریکیاں ہی تاریکیاں تھیں یہ نہیں ہے کہ ایک رات جسے ہم لیکن وہ تاریکیاں کس قدر بابرکت ثابت ہوئی کہ اس قسم کا سفیدہ سحر اس سے نمودار ہو گیا کیا چیز نازل کی فیہا یفرق کل امر حکیم یفرق یہی وہی شیر کاف کا اب سوا آ گیا ورد کا کل کا جس فرض کیا جاتا ہے فرض کیا طریقہ ہی تفریح سے آیا آپ کو دیکھیے کہ دوسرے مقامات کے اوپر جو کیا کہتا ہے اس کے بات سمجھ جاتی فرقان کہا یہاں ورگ کے طور پہ استعمال کر کے بتا دیا کہ کیا کیا ہے اس نے میں نے اس لیے بھی خاص طور پہ یہ کہا ان میں انجلنا کی لالا تم مبارک یہ جو وہ شب برات کی رات آیا کرتی ہے اس طرح برات کی رات اس کی کوئی حیثیت ہے ہی نہیں چلی ویسے تو ہر تہوار ہمارے جو مناتے ہیں کچھ نہ کچھ تو بتاتے ہیں نا کہ اس میں یہ ہوا اس میں یہ ہوا تو شبرات کے متعلق کوئی بھی نہیں بتا سکتا کہ اس میں کیا ہوا یہ کس واقعہ کی یاد میں تقریب ہے یہ منائی جاتی ہے ہاں حضرت لطیاں منائی جاتی ہے اب تو یہ بھی بات ختم ہو گئی ہے شاید آپ کو معلوم نا کہ یہ شروع کہاں سے ہوئی تھی عباسیوں کے خلفاء یہ مجوسی تھے مسلمانوں کے ادھر آئے اقتدار ان کے ہاتھ میں آئے राम जाता ही जावे, रहीम आंदा ही जावे। मजूसियत की जो आतिश प्रस्ती थी वो भी साथ आई, और उनके यहाँ का ये अकीदा कि साल में नवरोज जो है उस दिन साल भर के फैसले हो जाते हैं, मौत के, जिंदगी के, बीमारी के, राज्य के, हर शख्स की किस्मत का फैसला आने वाले साल का उस एक रात में हो जाता है, जिसके बाद नवरोज आता है। और आतिशप्रस्त कौन थी उसमें फिर ये बहुत ज्यादा आग बुलाते थे। अब ये उधर आए तो जो इस्लाम ने कहा गुंजाइश थी, न ये किस्मत का मसला न ये आग की खेल, इन्होंने ये तकरीब वजह की। आपको मालूम है ना कि शब बारात के अंदर, और वो शबे बारात तो कहते इसलिए बारात के मानी तकदीर होती है ना, मेरी बारात ही चाहिए नहीं थी, आगा तो मैं भी कर दू। शबे बारात तो वो आई मजूसियों की तकदीर वाली रात, किस्मत बांटने वाली रात, खुद लफ्ज किस्मत के मानी तकदीर करना है। ये तो हुई वो तकलीफ वहां की, अब उनकी हुई वो आतिश प्रस्ती की अवस्थ, तो ये सारी जितनी आतिशबाजी आप चलाते हैं ये वहां से आई हुई। अब ये चला आ रहा है आपके यहाँ का, ये मजहब का जूझ हो गई, मजहब का जूझ हुई थी, इसके लिए तो कोई दलील देनी चाहिए। तो वायु के नजदीक दलील लाना मुश्किल कौन सा, उन्होंने कहा देखिए ना ये तो कुरान शरीफ है, या अल्लाह सब बराज पर इनको कुरान शरीफ नहीं है, क्या कुरान शरीफ है। मैंने रेडियो पे तकरीरें सुनी है, बड़े बड़े अल्लामा आते हैं, ये कुरान शरीफ में है जी, या अल्लाह हम भी सुने भाई, कहने के ये देखिए ना इन्ना अनजलना होगी लैलत मुबारक इन्ना कुल्ला मुजरीन फी हा युफरक कुल्लु अमर हकीम, हमने उसको उस रात में नाजिल किया है जिसमें तमाम मामलात के फैसले किए जाते हैं साल भर के लिए। कहने के वो ये अर्ज किया गया कि हुजूर ये शबरात जो है ये तो शबरात का जो महीना है उसमें आती है ना शबान में, और कुरान करीम के मुतल खुद कुरान में है कि शाहर रमजान अल्लाह भी उनका फी कुरान, तो ये रमजान के महीने में नाजिल हुआ है, तो वो तो रमजान के महीने में कोई रात अगर आप कहते हैं तो आनी चाहिए, तो ये पहले ही आ गई है, ये कैसे हो गया। यानी दलील तारीख से नहीं समझाया, उन्होंने कहा कि कुरान में ये है कि रमजान तो ये रात ऐसी तुमने मनानी थी, तो रमजान में तो बनाते, वो रमजान के आखिरी उसरे के अंदर इस रात की तलाश फिर और करते हैं, इस रात तो तोड़ देने तो ईद की कोई रात ही लफ्ज तोड़े जाने लगे। मैं क्या ये रात है, कुरान का मसरफ आप देखते हैं किस तरह होता है, मस्जिद के अंदर गाज नहीं था, रेडियो के ऊपर सारी दुनिया को सुना रहे थे, और हर साल ये कुछ सुना कुछ करती फुरकान बहुत अच्छा भी। कुरान तो है अल फुरकान, हक्तोबातन में किस तरह से फर्क करता है, हमें फुरकान ने क्या दिया, कहा तुम्हें भी दिया, या ये लजीना आमनु इन तक का कुल्ला यजअल लकुम फुरकान, आठ बता उनकी एट ओवर 29 है जमात मोमिनीन, अगर तुम कवानी में खुदाबंदी के लिए बात करोगे तुम्हें इम्तियाजी जिंदगी हासिल हो जाएगी दुनिया के अंदर से। फुरकान सारी दुनिया दूर से देख के कह देगी कि ये है वो उम्मत उखरजत लिन्नास, इंसानी की भलाई के लिए पैदा की गई, यू तफरीक हो जाएगी बाकी दुनिया से तुम्हारी, इम्तियाजी निशान है, डिस्टिंक्शन हासिल हो जाएगी, या जाए बसन फुरकान तुम्हें इम्तियाजी जिंदगी हासिल हो जाएगी। ऐसा इम्तियाज दोनों ने बालाए हर बाला पर, बालाए हर बाला पर मोमिन जो भी दुनिया में जिस बुलंदी के ऊपर भी काम कोई है उससे भी आगे, इसलिए के गैर के बरना ताबद हम सब, किसी दूसरे का आगे चले जाना या ऊपर हो जाना चाहिए, सिर्फ इसकी गैरत तो जिसको भी पसंद नहीं करती कि कोई इसका हम देश दुनिया के अंदर आगे बढ़ना या बुलंद होना तो एक तरफ रहा, वो तो किसी को हम गैरत पे मरना चाहते हम सिर्फ इस बाल ये चीजें अपनी तरफ नहीं करते। ये फुरकान की तफसील है, तफसील है फुरकान की, तुम फुरकान इम्तियाजी निशान, उनसे पूछिए कि कुरान तो ये कहता है ठीक है, सारी दुनिया में इम्तियाजी निशान तो है, सारी दुनिया के टूटे, सारी दुनिया में गरीब, सारी दुनिया से मासूम, किसी कौम को हम दोष नहीं देने दिए, इम्तियाज तो है ही नहीं। जब नाम ना होंगे तो क्या नाम ना होगा, इम्तियाज ही निशान। माफ रखिएगा, बीच में कभी कभी ऐसी चीजें भी आ जाती हैं, बात वो बड़े जोर की कह गए तो थे तो वो भान कम वक्त, बात तो बड़े जोर की कह गए फुरकान या इम्तियाजी निशान। कि हशर के दिहाड़े मुख्तलिफ कौम में आती जाएंगी, तारुफ के लिए आवाज आ जाएगी, ये वो कौम आई है, ये वो कौम आई है, ये वो कौम। उसके बाद एक कौम आएगी साहब, सूखी हुई हड्डियां निकली हुई, जर्द रूई, कपड़ा भी पूरा पहनने के लिए नहीं मिला हुआ, नजर आ रहा है कि बिल्कुल फसलों फाके की हालत में चली आ रही है। आवाज आ जाएगी कि हाँ ये आ रही है, अल्लाह के मालूम की उम्मत देखिए सारे। वो पूछेंगे कि ये किस किस्म की ये कौम आई, कहा आपने देखा बाकी सारों से अलग कौम एक मुमताज, कहने लगे कि क्या इम्तियाज है, कहने लगे कि ये अल्लाह के रंग में रंगी हुई है, ना वो खाता है ना इन्हें खाने को मिलता है, ना वो पहनता है ना इन्हें कपड़ा मिलता है, वो भी ना मकान है ना वही घर कार्ड को नहीं है। या जो अल्लाह कौन फुरकान है, इम्तियाजी जिंदगी है ना। बस थोड़ा जो आदमी ठीक होना पैदा है, अजीब आदमी फुरकान। कुरान ने ये कहा है वाजिया जुबान, तो कभी नहीं हो सकेगा कि कुफार को मोमिन उनकी जमात के ऊपर गलबा हासिल हो जाए, कभी नहीं हो सकेगा। आज दुनिया में मुसलमानों की किसी खुद में अलग कौमें कहना यही इस्लाम के खिलाफ है, वो तो उन्नति बात थी लेकिन आप चूंकि बच चुकी है कहना पड़ता है। कोई एक कौम भी दुनिया में ऐसी है कि कुफार का किसी न किसी तरह से उनके ऊपर गलबा ना हो, दिल वास्ता बिला वास्ता, मादी नहीं तो जहनी सही, सियासी से ही सारी दुनिया में मकबूल कौन। उसने कहा था कि कुफार को तभी मोमिनों के ऊपर गलबा हासिल नहीं हो सके, फुरकान इसे कहते हैं। लेकिन ये फुरकान हासिल कैसे होता है, उसके मुतालिक भी फुरकान देने वाले ने जो वादा किया था उसी ने बताया कि फुरकान हासिल क्या कैसे होता है। 13 साल मक्की जिंदगी, दुनिया भर की मसायब और मुश्किलात और नामसादात और तकाली बर्दाश्त करने वाली कौम जम के खड़ी हुई अपने मकाम के। क्या था ईमान इन लोगों का, कहा इस कदर तकालीफ आज भी इंसान के रूम पे खड़े हो जाते हैं। जब सुन एक शख्स नहीं है जो अपने मकाम पे हिला हो, आप मकाम से हिला हो, एक फर्द नहीं। पहले तो इस किस्म की एक जमात, पहला फुरकान ये कि इस मकाम में जहाँ निजाम खुदाबंदी या हुकूमत खुदाबंदी के तमक्कुन के इम्कानात वजाहत अभी नहीं थे, यहाँ से सारे के सारे अलग हो के मदीने चले गए। पहला कुरान तो ये है, इसीलिए कुरान ने इतनी अहमियत दी है इसको कि मक्के के रहने वाले या किसी और जगह के बावजूद इस्तेआत के इम्कान के अगर वहाँ से हिजरत करके यहाँ नहीं आते तो वो जमात मोमिनीन में शामिल नहीं है। फुरकान की ये कहती है वो अलग कर देना चाहता था छांट के उनको वहाँ जहाँ जा पहुंचे पनाह गज़ीनों की हैसियत से वहाँ जब पहुंचे हैं बेचारे। तीनों ने मक्के वालों ने यूरिश करके उस दौर के बिहार के मुताबिक एक लश्कर जरदार लेकर अपने साथ 1000 आदमी का लश्कर पूरा नए हथियारों से मदीने में चढ़ाई के लिए आ गए। अरे बाबा यहाँ बैठे हुए बेचारे ये पनाह, तुम्हें तो वहाँ कुछ नहीं कहते थे, उन्हें पता था जो कुछ न कहने वाले अगर इनका निजाम दुनिया के किसी खिते में भी मुतमक्न हो गया तो ये किसी और निजाम को छोड़ेगा नहीं। फिर यूरिश करके यहाँ मदीना से बाहर निकल के अब वो वक्त आ गया। ये जो छोटी सी जमात थी 300 की, दुनिया के हर मेयार के मुताबिक नजर आता था कि इनके मुकाबले में मैदान जंग में जाएगी, इनमें से शायद एक भी बाकी नहीं बैठे। देखते हैं कि किस कदर ये इम्तिहान कितना कड़ा था, कितना सख्त था, मंजिल कितनी कड़ी। क्या उन्होंने उनके साथ कुछ मफाहमत कर ली, مداہنت برتی، مساہلت پہ اتر آئے، کمپرومائز پہ آ گئے، کہہ دیا انہوں نے کہ کوئی بات نہیں، حق بھی اضافی ہوا کرتا ہے، ضرورت تو آج تقاضا یہ ہے کہ تمہارے ساتھ کچھ صبح کر دی جائے. میں کہتا ہوں اس سے بڑی ضرورت بھی کوئی اور ہو سکتی تھی جو اس مقام کے اوپر آ کے آ پڑی. ضرورت کے ہر معیار و تقاضے کے مطابق اس سے اچھا ضرورت ہی کوئی نہیں ہو سکتی تھی. لیکن اگر ضرورت کا ہمارا ہی معیار ہوتا تو حق تو باطل کا فرقان تو دنیا میں نہ ہو سکتا. فیصلہ یہی ہوا کہ کامیابی نہ بھی ہوگی تو دنیا کو جو تو معلوم ہو جائے گا کہ باطل پر جم کے کھڑے ہونے والے جان دے دیا کرتے ہیں، کمپرومائز نہیں کیا کرتے، کہ حق کمپرومائز کر ہی نہیں سکتا. وہ ایسے وقت میں کم درجے کی ضرورت تو ایک طرف، جان کو محفوظ رکھنے کی ضرورت کے بھی قائل نہیں ہوتے، میدان میں جا سے نکل کے کھڑے. اور وہ جو تاریخ میں وہ آتا ہے، میں سمجھتا ہوں کہ وہ ہیرو کی طرح جگمگا رہی ہے، حضور کی وہ دعا جو اس وقت ہے، وہ ہے حقیقت میں فرقان کی شریف. آج یہ گیا ہے کہ صفے باندھ کے کھڑے ہو گئے ایک دوسرے کے سامنے. وہ اس زمانے میں وہ جسے نزدی پیشوا آج کہتے ہیں، جسے آج رسول کہتے ہیں، وہ مسجد میں صرف نماز کرانے والے نہیں ہے، جماعت کرانے والا یا واز کرانے والا نہیں ہوتا. فوج کا کمانڈر ان چیف بھی وہی ہوتا تھا. رسول اللہ صلی اللہ علیہ وسلم سے اپنی فوج کے سربراہ کمانڈر ان چیف فصل خری کرنے کے بعد اس میں ہے کہ ایک فرد حضور تنہائی میں کھڑے ہو گئے، ایک معذیت کے عالم نے آسمان کی طرف نگاہ اٹھائی. معذیت کا یہ عالم تھا، تاریخ کہتی ہے کہ حضور کے چادر جو اتر دی ہوئی تھی وہ فرد کے نیچے جھلک سے جا رہی تھی، اور وہ فرما رہے تھے حضور یا انتظار کر رہے تھے رب العزت بزرگاہ میں کہ بار الہ یہ مٹھی بھر جواب اس آسمان کے نیچے جو حق کی علم بردار ہے، ان کے علاوہ کوئی اور حق کا علم بردار آج ہے نہیں. یہ تو حق کی شہادت دینے کے لیے آ گئی میدان، انہوں نے تو اپنی جان دے دینی ہے، اس سے ان کا تو کچھ نہیں گزرے گا. یہ سب کچھ سمجھ سوچ کے یہاں آئے ہیں. میں صرف یہ کہنا چاہتا ہوں کہ اگر آج یہ جماعت اس میدان کے اندر ختم ہو گئی تو پھر میں کیونکہ خاتم النبی ہوں، اس کے بعد پیغمبر کوئی نہیں آنا. یا اللہ یہ سوچ رہا کہ اس کے بعد قیامت تک تیرا نام لینے والا دنیا میں کوئی نہیں رہے گا. کیا بات ہے اس دعا کی، ذمہ داری اس نے ڈال دی، میرا تو کچھ نہیں جانا. ہاں آپ اس کو سوچیے چند فکروں کو. یعنی کہ یہ جماعت تو اپنے سب کچھ دیکھ بچا کے کفن بدوش آ گئی ہے، انہوں نے جان دے دینی ہے. اگر یہاں سب ختم ہو گئے تو ان کا تو کچھ نہیں بگڑے گا، یہ تو اس مقصد کے لیے آئے ہیں. تم سوچ گئے کہ اس کے بعد پھر دنیا میں تیرا نام لینے والا کوئی نہیں ہے. جو وہ مقام ہے کہ جہاں خدا نے کہا کہ آج کا دن یوم الفرقان ہے، بدر کے جنگ میں قرآن نے کہا ہے یوم الفرقان. ہاتھ بتا 41 تمام زلنا علی عبدنا یوم الفرقان یوم التقل جمعان. فرقان کا وقت آتا ہے جب آمنے سامنے جسا کھڑا ہو جائے، لشکر کھڑے ہو جائے. یہاں آئے ہیں یوم الفرقان. وہ جو تھا نا کہ ہم تمہیں فرقان عطا فرمائیں گے، وہ حزیزہ نے من وہ گرد وظائف اور نفل پڑھنے سے نہیں آیا. یہاں آیا ہے یوم الفرقان. محسوس تفریق آپ سننا چاہتے ہیں تو تاریخ سے پوچھئے فرقان کسے کہتے ہیں. آج تک یہ بات نہیں ہو سکی کہ دو قومی نظریہ کیا ہوتا ہے. دو قومی نظریہ یوم الفرقان میں سامنے آتا ہے. جو فرقان کی پہلی چیز یہ ہے تو چھٹ کے الگ ہو گئے. یہ سارے مکے کے رہنے والے یا دیش پر مکے کے رہنے والے عربی تھے، لیکن مکے سے ادھر آ گئے تھے مدینے میں، کاہے کے لیے آ گئے تھے؟ یہ بن گئی تھی نا ایک الگ قوم. اب یہاں اس قوم کے دو قوموں کا نظریہ یا فرقان جسے کہا جاتا ہے، دو قومی نظریے کے معنی فرقان کے ہیں. حق کے علم بردار اور باطل کے علم بردار میں ایک تفریق ہے محسوس. اور وہ یہ صورت تھی کہ ایک طرف حضرت ابوبکر صدیق رضی اللہ تعالیٰ عنہ مقابل کے ساتھ ان کا بیٹا کھڑا تھا، حضرت عمر تھے سامنے ان کا مامو حقیقی جس کے خون کے میں ان کی تلوار رنگی ہوئی بعد میں لگا. ادھر حضرت علی تھے سامنے، بھائی تھا ہوتا ادھر خود نبی اکرم صلی اللہ علیہ وسلم سے ادھر حقیقی کہتا آپ بات سے نہیں آگے جائیے. ادھر آپ کھڑے تھے، دوسری طرف بیٹی کا سہاگ لٹ رہا تھا، دماغ کھڑا. یوم الفرقان یہ شہادت جو ہے الفت میں قدم رکھنا، لوگ آسان سمجھتے ہیں مسلمان. تم ہی گئے مسلمانم تو نردم, جب میں کہتا ہوں کہ میں مسلمان ہوں کام اٹھتا ہوں کہ دانم مشکلات لا الہ را, میں جانتا ہوں لا الہ کی مشکل. یہ منظر آسمان کی آنکھ نے کبھی دیکھا ہی جانے میں, یہ فرقان یہ دو قومی میں بعد کا وہ واقعہ جس بیٹے نے بعد میں یہ بات کیا, باپ سے یہ کہا کہ ابا جان بدر کے میدان میں ایک وقت ایسا آ گیا تھا کہ آپ بالکل میری سست میں تھے, تیر میں نے چڑھا رکھا تھا چلے تھے, آپ سامنے آ گئے, میرا ہاتھ کانپ دیا اور میں نے تیر نہیں کمان نہیں رکھی, تیر نہ چڑھا. آپ نے کہا کہ بیٹا اگر ایسا وقت میرے پہ آتا اور میرے سامنے تم آتے تو میرا ہاتھ کبھی نہ کانپتا, اس لیے کہ میرے سامنے ابو بکر کا بیٹا نہیں تھا, باطل پرست حق کے مقابلے میں کھڑا تھا. یوم الفرقان بچی والد کی مجھے درد نوائی میں ہوا, آج سینے میں میرے درد سدا اٹھا. یوم الفرقان کون تھے یہ 300 جن کے ایمان کی شہادت ابھی سامنے آ گئی؟ درسر ازل کے صاحب مہاجرین اور مجاہدین ہیں نا, قرآن نے جن کے متعلق کہا ہے کہ یہ مومن حق ہے. قرآن شہادت, خدا شہادت دیتا ہے ان کے مومن حق, جن کے لیے اس نے کہا ہے کہ جنت ہم نے ان کے لیے تیار کر رکھی ہے, سوال ہی نہیں کہ ان کے متعلق سوا. یہ سارے کھڑے ہیں اس طرح تاکید ملازہ ہو عین اس وقت. ابھی ابھی میں نے کہا ہے نا کہ جو کچھ ہم نے نازل کیا یوم الفرقان پہ, کیا نازل کیا تھا یوم الفرقان پہ؟ کہا یہ تھا کہ یاد رکھو وَمَن يُوَلِّهِمْ يَوْمَئِذٍ دُبُرَهُ إِلَّا مُتَحَرِّفًا لِقِتَالٍ أَوْ مُتَحَيِّزًا إِلَى سِيَاطٍ فَقَدْ بَاءَ بِغَضَبٍ مِّنَ اللَّهِ وَمَأْوَاهُ جَهَنَّمُ وَبِئْسَ الْمَصِيرُ. سن رکھو, انہیں کہا جا رہا ہے کہ آج اس میدان جنگ میں تم میں سے اگر کسی نے پیٹ دکھائی بجوز اس کے کہ وہ جنگ کے کسی تقاضے کے لیے اسٹریٹجی کے لیے ایسا کرنا ضروری ہو جائے یا اپنی جماعت سے ملنا ہو, شکست خوردی کی ذہنیت میں اگر کسی نے آج تم میں سے پیڑ دکھائی, یہ 300 صحابہ سے کہا جا رہا ہے, تو کہا ہے اگر کسی نے آج پیڑ دکھائی خدا کا غضب اس کے اوپر ہوگا, سیدھا جہنم میں چلا جائے گا. اس طرح سے فرقان حاصل ہوتا ہے جیزان من دنیا میں. یہ تھے پھر جن کو وہ فرقان حاصل ہوا تاریخ کے اور آج کے پیچھے. دنیا میں دو ہی صاحب فرقان قومیں تھیں اس زمانے میں, ایران کی تہذیب اور رومن کی تہذیب. چند سالوں کے عرصے کے اندر اندر ان کے تختے ادھر کے رکھ دیے, ان کے وارث بن گئے تھے. تبارک اللہ جی نزل نزل فرقان علی عبدہ, اور اس کے بعد کہا تھا کہ یا یہ نذین آمنو تتق الجن تتق اللہ یجعل لکم فرقان, اور فرقان ملتا تھا جنگ بدر میں جب یوم الفرقان کہا, اور اس کی کیفیت یہ تھی کہ صحابہ جیسے بھی ایمان اور اعمال لے کے اگر ایک مقام کے اوپر اس طرح سے کہیں ان کا قدم میں لغزش آتی ہے سیدھے جہنم میں جاتا اس کا ہے. سنتے ہیں آپ قرآن کیا کرتا ہے؟ نزل الفرقان علی عبدہ, ایک ایک لفظ اس کے سامنے تھی مذاہب عالم کی تاریخ, خدا کے سامنے تو ہوتی. یہ چھوڑ دیجئے کہ ہر رسول خدا کی طرف سے آیا, خدا کا اس نے دین دیا, بعد میں اس کی امت نے اس دین کو مذہب سے بدل دیا. جتنے بھی مذاہب عالم آ رہے ہیں ان میں آپ ایک چیز دیکھیں گے, قرآن نے جسے غلو کہا خاص طور پہ یہودیوں سے کہا, تو یاد رکھو دین میں غلو نہ کرنا. غلو کے معنی ہوتے ہیں کسی کو اپنے مقام سے بڑھا دینا, مبالغہ کر دینا. کوئی قوم بھی اپنے بانی مذہب کی توہین نہیں کرتی, کبھی بھی نہیں برداشت نہیں کر سکتی, اس کو اس کے مقام سے گراتی نہیں, لیکن ہر قوم نے اسے اس کے مقام سے اوپر کر دیا, بڑھا دیا. ہندوؤں نے تو اپنے بانیان مذہب کو اوتار کر دیا, خدا بشکل انسانی دنیا میں آیا تھی تو وہ بھی ان کا مقام نہ رہا, بڑھا کے اوپر دے گیا. یہودیوں نے غیر کو ابن اللہ کہہ دیا, عیسائیوں نے وہ مسیح کو ابن اللہ کہہ دیا, وہ بھی اس مقام سے ان کو بڑھا دیا, اس مقام پہ نہیں رکھا, بڑھا دیا. یہ تاریخ چلی آ رہی تھی سامنے, اس خدا علیم و قدیر جو جانتا ہے کہ پھر جب دین مذہب میں بدلتا ہے تو کس طرح سے اس کے مقام سے اس کے اوپر لے جاتے ہیں. ایک ہی آیت کے چار لفظوں میں تبارہ کا میں نے عرض کیا ہے کہ کیا بات تھی, فرقان میں نے عرض کیا ہے کیا بات تھی. اگلی بات یہ تھی کہ انہیں فرقان حاصل ہو جانا ہے اس قوم میں, باقی قوموں کے مقابلے میں بہت بلند ہو جانا اس قوم کے اندر. اور یہ تاریخ بتا رہی ہے کہ قوم نے اپنے بانی مذہب کو اس مقام سے بہت اونچا لے جایا کرتی. اسی مقام پہ جہاں ان کے لیے فرقان کا ایک وعدہ دیا جاتا ہے, کہا کہ یہ جو تمہارے ہاں ہمارا رسول ہے, یہ جو تمہارے ہاں کا امام ہے, تمہارا سربراہ ہے, جس پر ایمان لانے سے تم مومن ہوتے ہو, سن رکھو اس کا مقام کیا ہے. ادا عبد ہی خدا کا عبد ہے, متعین کر دیا اس کا مقام کلمہ شہادت میں جز بنا دیا. اشہد ان محمد عبد ہی رسول, خدا کا عبد ہے اور بہت بڑا مقام عبودیت خداوندی یا عبدیت خداوندی انتہائی متعین کر دی. الا اب میں اس وقت اس میں نہیں رہنا چاہتا کہ ہم نے پھر کیا کیا, ہم بھی نازک اور تقسیم طلب بھی کہ ہم نے پھر کیا بنایا جسے خدا نے تقریب کے ساتھ تشریحاً بار بار قرآن میں حضور کو عبد کہا گیا. الا اب اس کے بعد اگلا لفظ کہ کاہے کے لیے یہ نازل کیا, تمہارے لیے تو فرقان دینے کے لیے, یہ یقون للعالمین عالمین یہ ہے. تو بھی حضور اپنے نبوت ہے قیامت کے لیے آپ کیسے ثابت کرتے ہیں, ان میں مباحثوں کے مناظروں کی کوئی ضرورت ہی نہیں ہے. قرآن للعالمین عزیز, جب تک تمام دنیا کے انسان اور قیامت تک کے لیے انسان, ان کے لیے یہ لفظ آتا ہے. جب آپ عالم کہیں گے اس دنیا کو جبر کے ساتھ دام کی, تو تمام دنیا کے انسان اس میں آ جائیں گے. عالمین کہیں گے تو ہر دور کے انسان اس میں آ جائیں گے. اور قرآن کو اس نے کہا کہ مکمل بھی ہے, غیر متبدل بھی ہے, محفوظ بھی ہے. تو یہ جب مکمل غیر متبدل محفوظ قیامت تک کے انسانوں کے لیے, تو پھر اس کے بعد جو رسول آئے گا کہے کے لیے دمبی چوڑی آئے تو پیش کرنے کی ضرورت ہی اس میں نہیں. تمام اقوام عالم, تمام نو انسانی کے لیے قیامت تک کے لیے نذیر. بڑا عجیب بس ہمارے یہاں ترجمہ ہمیشہ آتا ہے ڈرانے وقت عزیزان من, پھر بہت بات چلی جائے گی. ڈر تو کسی کا بھی ہو, جوہر انسانیت کو کچل کے رکھ دیتا. سب سے پہلے جس چیز سے تباہی آتی ہے انسان کی ذات کو بھی, انا تشخص کے اوپر, اس کی ذات کے اوپر, اس کے سیلف پہ, اس کی انسانیت پہ, ڈر سے آتی ہے, خوف سے آتی ہے. خدا نے تو مومن کے متعلق کہا یہی ہے کہ لا خوفن علیہم ولا ہم, خوف بھی نہیں اور حزن بھی نہیں. خوف تو پھر بھی آج کے محسوسات کی دنیا میں ہوتا ہے. پوچھو آج کے سائیکالوجسٹ سے کہ قرآن نے 1400 سال پہلے دو لفظ استعمال کیے ہیں, آج کا سائیکالوجسٹ بتائے گا کہ حزن اس نے کیوں کہا ہے. حزن کا تعلق انسان کی پرسنالٹی سے ہوتا ہے, خوف کا تعلق انسان کے محسوسات سے ہوتا ہے. تو کہتا مومن وہ ہے کہ جس کو کہ نہ عالم محسوسات میں کوئی خطرہ ہوگا, نہ اس کی پرسنالٹی یا ذات کے لیے کوئی چیز گھٹن کی ہوگی. گھٹن کے بھوجن میں گھٹن نہیں اس کے ساتھ. اس بار اسی لیے تو کہتا بندگی میں گھٹ کے رہ جاتی ہے یہ جیو کام آپ, اور آزادی میں بہرے دے کر رہا ہے زندگی. خوف زندگی میں گھٹن پیدا کر دیتا ہے. جیو کام آپ کیا, یہ تو بالکل شراب بن کے رہ جاتی ہے. فریبی فریبی, اس لیے اس کے معنی ڈرانے کو نہیں, اس کے معنی آگاہ کرنے کے. تقوی کے یہی معنی محتاط رہنا. زندگی کی شاہراہ کو جتنے خطرناک مقامات آتے ہیں, جن سے اس میں بھٹن پیدا ہوتی ہے اس کی ذات میں, نذیر کے معنی ان مقامات سے آگاہ کر دینے والا. تو یاد رکھو ان چیزوں سے یہ زندگی کی جیو, یہ بحری بے قرار جو ہے جو کم آپ بن جائے گی, محتاط رہو گے. یہ چیزیں آئیں گی راستے میں, آگاہ کر دینے والا ان چیزوں سے. یہ جو شروع میں قرآن نے کہا ہے والے کل کتاب لا ریب فیہ ہدی للمتقین, اعتراض چلاتا ہوں ہمارے ہاں تو وہ متقی آپ کو معلوم ہے نا, کسے کہتے ہیں اعتراض یہ چلاتا ہے کہ صاحب جو متقی ہو گیا تو متقی تو مومن سے بھی اگلا مقام ہمارے ہاں ہوتا ہے نا, تخوا صاحب متقی ہو گیا تو دل المتقین, تو یہ متقی جو ہو چکا ہے ان کے لیے کہا ہدایت, ان کو ہدایت کی ضرورت کیا ہو تو متقی ہو گئے. متقی کو یہ معنی نہیں ہے. بڑا عجیب لفظ ہے. انگریزی زبان میں ایک چیز ہے کیوریٹو ہوتا ہے, جب مرنے کو جو اطلاع ہو جائے تو اس کو کیور کرنے, پھر اس کی اطلاع کر دینے والے. اور ایک چیز یہیں سے ہے کیوریٹو نہیں بلکہ کیئرنگ فار, بڑی اچھی اصطلاح ہے. بری سائیکالوجی کی اصطلاح. وہ اس مصیبت میں مبتلا ہو کے اس کی اصلاح نہیں کرتے, وہ زندگی کیئرنگ فار لائف. کیا ترجمہ کروں اس کا؟ تقویٰ ہے اس کا ترجمہ صحیح عربی زبان میں. پہلے سے ہی اس بات کے لیے محتاط رہنا تو اس قسم کی کوئی بات نہ ہو جائے جس سے لائف میں گھٹن پیدا ہو جائے. ہی کیئرز فار ہز لائف, یہ ہے تقویٰ. نظیر کے معنی یہ ہیں کہ ان مقامات کو آگاہ کر دینا ان لوگوں کو جو کیئر کرتے ہیں اپنی زندگی کے لیے کہ یہاں 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 کچھ سالو ہیں, اور پھر آگاہ اس طرح سے کیا فرقان سن دور لگا دیے, وہاں جہاں کچھ فال تھا وہاں کسی کو کھڑا کر دیا, صرف بتی جلا دی وہاں پہرے دار کھڑا کر دیا, دعائی دینے والا ہو گیا. اس طرح سے نوی اس کو کہیں گے ادھر نہ آنا ادھر سے جانا. یہ ہے نوی تمام نو انسانی کے لیے قیامت تک کے لیے آگاہ کرنے والا زندگی کی خطرناک گھاٹیوں سے. تبارک الذی نزل الفرقان علی عبده لیکون للناس للعالمین نذیرا. بہت بڑی چیز ہے جو کچھ کہا گیا, لیکن کہنے والا کون ہے؟ للذی لہ ملک السماوات والا, کہنے والا وہ ہے کائنات کی پستیوں اور بلندیوں میں اسی کے قانون کی کار فرمائی جا رہی ہے, اسی کو حق پہنچ کرنا نہیں یہ کہ. لیکن یہ بات جو ہے اس کی تفصیل آئندہ سے ہی, کیونکہ آج وقت ہو گیا ہے. سورہ الفرقان کی پہلی آیت کے ہم تھے خدا کہے کہ اس کو میں سمجھا سکتا ہوں. سمجھانے کے لیے تو میں نے کہا نصاب کی کتاب ہے قرآن, یاد رکھیے یہ تو کلاسز کے اندر پڑھانے کی. بہرحال جتنا وقت بھی ملا میں نے عرض کیا. ربنا تقبل منا انك انت السميع العليم.